الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اللہ تعالی نے قرآن کریم میں اپنی راہ میں قربانی کا ذکر فرمایا ہے اور اللہ نے کہا ہے کہ اس نے ایک خواب دکھایا، اس خواب میں وہ اپنے بیٹے کو ذبح کرتے ہیں اور یہ ان کا بیٹا کون سا تھا؟ حضرت اسماعیل علیہ الصلوۃ والسلام تھے یا حضرت اسحاق علیہ الصلوۃ والسلام؟ حضرت ابراہیم علیہ الصلوۃ والسلام کے یہ بیٹے ایسے تھے کہ اسماعیل علیہ السلام سے عربوں کی پوری بنی اسماعیل کی شاخ پھوٹی، اور حضرت اسحاق علیہ الصلوۃ والسلام سے یہودیوں کی شاخ پھوٹی۔ اس لیے اختلاف اس میں ہے کہ آیا ذبح کیا گیا بیٹا جس کو انہوں نے خواب میں دیکھا وہ اسماعیل تھے یا اسحاق تھے علیہ السلام؟ یہودیوں کی مذہبی کتابوں میں جہاں اس قربانی کا ذکر ملتا ہے حضرت اسحاق علیہ الصلوۃ والسلام کو نامزد کرتے ہیں، ابراہیم، پھر ان کے بیٹے اسحاق، پھر ان کے بیٹے یعقوب، پھر ان کے بیٹے یوسف، اور یوسف کے بیٹے ابراہیم۔ یہ سلسلہ نسب اس طرح چلتا ہے علیہ الصلوۃ والسلام، اور یہ سلسلہ چلتے چلتے پھر حضرت موسیٰ علیہ الصلوۃ والسلام تک پہنچتا ہے، اور پھر بالآخر یہ سلسلہ سیدنا مسیح علیہ الصلوۃ والسلام تک ان کی والدہ کے ذریعے پہنچتا ہے۔ حضرت اسماعیل علیہ الصلوۃ والسلام کا سلسلہ وہ عربوں میں چلتا رہا یہاں تک کہ اس میں آخری ہستی حضرت رسالت مآب صلی اللہ علیہ وسلم کی ہے۔ تو یہودیوں کا اور ہمارے بہت سے مسلمان علماء کا، ابن عربی رحمۃ اللہ علیہ وغیرہ کا نظریہ یہ ہے کہ جس بیٹے کی قربانی اللہ کو مطلوب تھی یا اللہ نے انہیں خواب میں دکھایا تھا وہ حضرت اسماعیل نہیں تھے، حضرت یعقوب علیہ الصلوۃ والسلام تھے۔ اس لیے اگر کوئی یہ کہتا ہے کہ وہ ذبح اسماعیل کی بجائے اسحاق کا تھا علیہ السلام، تو خود ہمارے مسلمان متقدمین علماء میں سے بہت سے اس کے قائل ہوئے ہیں، اس کو برا نہیں جاننا چاہیے۔ اور ہمارے ہاں حضرت اسماعیل علیہ الصلوۃ والسلام کی روایت کو ترجیح دی جاتی ہے، اس لیے جو بھی بیٹا تھا اللہ نے ان کو خواب میں دکھایا، اور قرآن اس سلسلے میں صرف اتنا بتاتا ہے کہ انہوں نے اپنے بیٹے کو بلا کر کہا کہ میں نے ایسے خواب میں دیکھا ہے، اور تمہاری کیا رائے ہے؟ دو چیزیں یہاں پہ واضح ہوتی ہیں، ایک چیز تو یہ کہ اللہ تعالیٰ نے تمام انبیاء علیہ السلام کے رتبے بیان کیے ہیں، اور جہاں بھی بالعموم قرآن میں حضرت ابراہیم علیہ السلام کا ذکر آتا ہے، اللہ باقی کس سے بات حکم اس کو چھوڑ کے ایک آدھ لفظ یا جملہ حضرت ابراہیم علیہ السلام کی تعریف میں کہتا ہے. ایک جگہ فرمایا ہے کہ شاکر الانعمہ، ہم نے جو انعامات اس پہ کیے تھے ہمارا بہت شکر گزار بندہ تھا، اجتباہ ہم نے اپنے اس بندے کو پوری دنیا سے چن لیا تھا، اور ہم نے اسے صالح لوگوں میں داخل فرمایا. ایک جگہ کمال کی بات کہی ہے اور فرمایا کہ واتخذ اللہ ابراہیم خلیلا، اور اللہ نے ابراہیم علیہ السلام کو اپنا خلیل بنایا. خلیل یا خلت کے معنی یہ بنتے ہیں کہ کسی سے اتنی محبت ہو جائے کہ ایک ذات دوسری ذات میں ضم ہو جائے. عام انسانی زندگی پہ غور کرو، بسا اوقات شوہر اور بیوی کو ایک دوسرے سے اتنی محبت ہوتی ہے کہ عمر گزرنے کے بعد کئی برس، 40 برس، 50 برس گزرنے کے بعد بیوی پہ شوہر کی شکل غالب آنے لگتی ہے اور ایک مردانہ چہرہ بننے لگتا ہے. اسی طرح بسا اوقات بیوی کی محبت غالب آتی ہے اور جو معصومیت اس میں ہوتی ہے یہ مرد کے چہرے پہ آنے لگتی ہے، لیکن یہ غور وہ لوگ کرتے ہیں جن لوگوں کو اللہ نے بہت گہری نظر دی ہوتی ہے اور وہ حالات کی تبدیلی کو دیکھتے رہتے ہیں. حالات پر غور کرنا، تبدیلیوں کو محسوس کرنا، اور اس تبدیلی کے بعد اس کا نتیجہ کیا نکلے گا، ان چیزوں پر نظر رکھنا، یہ خاص اللہ کا انعام ان بندوں پر ہوتا ہے جو بندے اپنے اندر فراست کی طاقت رکھتے ہیں. اس لیے محبتیں غالب آتی ہیں. ہم نے دیکھا ایک بزرگ تھے، ان کی زیارت کے لیے گئے اور بوڑھے ہو گئے تھے اور پتہ نہیں چلتا تھا، نور سے ڈھلے ہوئے، سفید کپڑے، چادر پڑی تھی اور چادر اور چہرے کا فرق محسوس نہیں ہوتا تھا. ان کے جو ڈینٹسٹ تھے وہ کسی وجہ سے تعلق تھا، تو انہوں نے کہا مجھے حیرت ہے کہ ان کے دانت گر گئے، اور جب بتیسی لگوانے کے لیے آئے तो मुझसे कहा कि डॉक्टर साहब एक बत्तीसी मेरे पास पड़ी है। और फिर बहुत हंसे तो मैंने पूछा हजरत किस वजह से हंसते हैं, तो फरमाया मेरे हजरत का जब इंतकाल हुआ था तो दांत 32 मसनूई दांत निकाल के रखे गए और सारे लोग मसरूफ हो गए तदफीन तजहीज तकफीन में। मैंने वो उठा ली और जेब में डाल ली। मैंने कहा हजरत वो लाइएगा, तो पैमाइश करके खत्म हो गई बात। आइंदा आए तो ठीक वो 32 उनके मुंह में फिट हो। मैं बड़ा हैरान हुआ कि ये कैसे मुमकिन है कि एक इंसान के साथ दूसरे की इतनी मुशाबहत हो जाए। ये हो जाता है मोहब्बतों का गलबा और इश्क की पुख्तगी इंसान को अपने अंदर और वजूद से निकाल के किसी और वजूद में दाखिल करती है। और इश्क जब गालिब आता है तो सबसे मुअस्सर इलाज है ये किब्र का, अपनी अना, अपनी शख्सियत, अपना किब्र और अपनी मैं टूटती नहीं जब तक के मोहब्बत का कारी वार न पड़े। 10-10 चक्कर लगाना और कहां क्रीज पेंट की संभाली नहीं जाती थी कि क्या मजाल है मेरी टोर में फर्क पड़ जाए, और कहां कोई थूक भी दे तो कहता है नहीं आपसे ताल्लुक रखना ही है। इस फर्क को देखो, ये मोहब्बत सबसे कामयाब गुर है, अना को खत्म कर देती है, मिटा देती। कभी आपने मंजर देखा हो कि दुपट्टा रंगती हैं ख्वातीन और ललारी के पास ले जाती है, वो दुपट्टा रंग के लिए डालता है और चंद लम्हों में निकाल लेता है और वो रंग एक एक धागे और एक एक गिरा में घुल जाता है। इसको कहते हैं खिल्लत। हज़रत इब्राहीम अलैहिस्सलाम को अल्लाह ने कहा और कुरान में आया कि वत्तख़ज़ल्लाहु इब्राहीम खलीला, अल्लाह ने इब्राहीम को अपना खलील बना लिया, यानी अल्लाह का रंग अल्लाह के इस बंदे में जर्रे जर्रे में शामिल हो गया। सिबगत अल्लाह, अल्लाह का रंग। और अल्लाह कहता है कि अहसन मिन अल्लाह सिबगा, और लोगो अल्लाह का रंग जिस पे चढ़ जाए उससे बेहतर रंग कौन सा हो सकता है। ईसाइयों में हजरत याहिया अलैहिस्सलाम को बैप्टिस्ट इसलिए तौरात में कहते हैं कि वो रंग दिया करते थे ईसाई बच्चे की पैदाइश पे जो अब तक जारी है। तो अल्लाह का रंग चढ़ गया और बेटे को उन्होंने देखा कि ज़बा कर रहा हूं, तो उन्होंने बेटे को बुलाया और मुकम्मल तौर पर खुदा के रंग में रंगे हुए थे, आग में डाल दिए गए, अपना घर छोड़ना पड़ा, सब चीजों से दस्तरदार होना पड़ा और सारी जिंदगी की कुर्बानियों के बाद एक ये कुर्बानी रह गई थी कि बेटा जो बाप के मुशाबे होता है और बाप को ख्वाहिश होती है कि मेरा नाम इससे चले और खानदान बाकी रहे, अल्लाह ने उसकी कुर्बानी मांगी और वो भी तैयार हो गया। और अल्लाह ताला ने फरमाया कि हमने उसकी बजाय एक दुम्बे को भेजा। ये नहीं है कि हज़रत इब्राहीम अलैहिस्सलाम को समझने में कोई गलती लगी हो, ऐसे नहीं है। उन्होंने जो कुछ देखा बगैर किसी तावील के, बगैर किसी तौजीह के, ठीक उसके मुताबिक पूरा करना चाहा। इश्क तावील की इजाजत नहीं देता, मोहब्बत तावील की इजाजत नहीं देती। जान जो थी एक हाजिर कर दी, फिर भी रहे शर्मिंदा से। दिल वाले खुद लिख लेंगे सुर्खी इस अफसाने, मोहब्बतों की दास्तानें जो रकम करते हैं और तारीख उनके नाम को महफूज रखे या न रखे, इश्क उसकी मिसाल देता है कि जब इंसान मोहब्बतों में डूबता है और इखलास उसमें शामिल हो, हविस ना हो, तो फिर वो शानदार इंसानी अखलाकियात की पहचान भी होता है और जन्म भी देता है। मोहब्बतों में फिस्क क्या, मोहब्बतों में गुनाह क्या? भूख लगी हुई थी, नान खा लिया, कुलचा खा लिया, या दो जली हुई रोटी के टुकड़े खा लिए, पेट भरा और सब मोहब्बतें काफूर, तू कौन और मैं कौन? और मोहब्बतें अगर खालिस हों तो समुंदर का पानी होती हैं, जितना पियो नमक की वजह से उतनी प्यास बढ़ जाती है। इसलिए सूफी कहता है कि अल्लाह की राह में वासिल ज्यादा अच्छा है बनिस्बत सालिक के। हम कहते हैं सालिक ज्यादा अच्छा है बनिस्बत वासिल के, कि उसके लिए हर सुबह नई सुबह होती है, हर जाम नया जाम होता है, हर तजल्ली उसके लिए कोई और कायनात के सरबस्ता राज खोलती है। उसको जो सफर नसीब होता है वो उसका सफर इस आलम नासूत को तय करके आलम लाहूत और मलाकूत तक अपनी कमंद डालता है, और कमंद डालता है यहां तक के सिदरतुल मुंतहा पे पहुंचता है, और अल्लाह के वो फैसले जो लोहे महफूज में होते हैं उन्हें पढ़ता है, और वो उससे भी आगे की परवाज करता है, हत्ता के उसकी रसाई आलम अमर तक हो जाती है। अमर और खल्क दोनों में फर्क है, और अल्लाह कहता है अला लहुल खल्क वल अमर, लोगों खल्क भी मेरा है और अमर भी मेरा। वो आलम अमर में जब मुतमक्किन होता है तब पता चलता है कि अदब और एहतराम क्या चीज है। हज़रत इब्राहीम अलैहिस्सलाम ने जो देखा वो आलम अमर की एक चीज थी। इस दुनिया के अलावा जो दुनियाएं और हैं उनमें एक ख्याल की दुनिया भी है। हज़रत इब्राहीम अलैहिस्सलाम ने बजाय इसके कि इस ख्वाब को देख के वो आलम ख्याल में चले जाते, वो ख्याल की दुनिया में चले जाते, उन्होंने अपने आप को वो जो रंग था उसी में रंग कर दिया, अपने आप को रंग दिया और कहा बेटा चाहिए ये लो। आलम ख्याल एक अलग दुनिया है। इस आलम ख्याल का असर दूसरे की रूह पर पड़ता है। मोहब्बतें इस आलम ख्याल से पैगाम भेजती हैं और पैगाम को वसूल करती हैं। मोहब्बतें उस आलम ख्याल में तसर्रुफ करती हैं, और वो आलम ख्याल जो है उसमें हज़रत इब्राहीम अलैहिस्सलाम नहीं गए। اگر عالم خیال میں چلے جاتے تو بیٹے کے ذبح کی بجائے پھر کیا ہوتا؟ سوچو، عالم خیال وہ تصویر دکھاتا ہے جو حقائق پر مبنی ہوتی ہے، اور وہاں پر تعویل اور توجیہ کرنی پڑتی ہے. ایک انسان عالم خیال کی ایک چیز دیکھتا ہے، اور دیکھنے کے بعد وہ صورت اگر پہچان سکے تو پھر پتہ چلتا ہے کہ حقیقت کیا ہے. ہمیں چائنیز نہیں آتی، لیکن ایک بچہ جو چائنا کی زبان جانتا ہے وہ جو ہی دیکھتا ہے ایک حرف کو فوراً پہچانتا ہے کہ اس کا مطلب کیا ہے. کمپیوٹر کی اپنی ایک لینگویج ہے، جس کو نہیں آتی وہ 100 مرتبہ بھی دیکھے اس کے لیے ہونا نہ ہونا برابر ہے، کیونکہ وہ لفظ جو کچھ اس سے کہہ رہا ہے اس کے پاس کان نہیں ہے کہ اسے سن سکے، آنکھ نہیں ہے کہ اسے دیکھ سکے، دماغ نہیں ہے جسے سمجھ سکے. اور عالم خیال بولتا ہے، عالم خیال سمجھاتا ہے، اور عالم خیال واضح کرتا ہے کہ بچے یہ یہاں پر اس دنیا میں اس کا یہ مطلب ہے. ام المومنین سے عائشہ رضی اللہ عنہ نے خواب دیکھا، وہ عالم خیال تھا، اور کہا کہ اللہ کے رسول، میں نے آج رات دیکھا کہ میرے اس حجرے میں جہاں آپ تشریف فرمائے 3 چاند نیچے آئے اور زمین میں چلے گئے. اب چاند کیا ہے؟ وہ عالم خیال نے ایک صورت سامنے رکھی ہے، وہ عالم خیال کی یہ صورت اصل میں کیا ہے؟ حضور اکرم صلی اللہ علیہ وسلم، 3 بڑی ہستیاں تمہارے اس حجرے میں دفن ہو جائیں. آدمی دیکھتا ہے سورج چڑھ گیا اور پھر سورج غروب ہو گیا، تو عالم خیال سے سمجھاتا ہے کہ جو سورج ڈوب رہا ہے نا، یہ جس کو دیکھ رہے ہو یہ اس کی موت ہے، اور دیکھو جو کہنا سننا ہے کر لو، یہ بھی چل رہا ہے. عالم خیال حضور اکرم صلی اللہ علیہ وسلم نے کئی مرتبہ اس کو دیکھا، کئی مرتبہ. ایک دن ارشاد فرمایا کہ ابو جہل کو میں نے رات دیکھا جنت میں گھوم رہا تھا. صحابہ رضی اللہ عنہ کہتے ہیں بدر ہوئے کئی برس ہو گئے تھے، ہم حیران ہوئے کہ جسے ہم نے مارا ہے کفر اور اسلام کا مسئلہ، وہ جنت میں چلا گیا، اور نبی صلی اللہ علیہ وسلم کا خواب. سب چپ ہو گئے، کسی نے کوئی تعبیر نہیں دی. اور جس دن ابو جہل کے بیٹے اکرمہ آئے، اکرمہ بھاگ گئے تھے جدہ اور وہ جا رہے تھے حبشہ، تو بیوی جا کے ملی، اس نے کہا نہ بھاگ، غلط فہمیاں ہی ہیں، جھوٹ ہیں، میں نے انہیں مکہ میں دیکھا ہے، نہایت عظیم، نہایت شفیق، بہت معاف فرمانے والے، چلو. لے آئی اپنے شوہر کو. حضور اکرم صلی اللہ علیہ وسلم نے دیکھا ابو جہل کا بیٹا آ رہا ہے، اٹھے ایک دم سے اور اپنی چادر اوپر والی اتار کے اکرمہ پہ ڈال دی، اور فرمایا اکرمہ تجھ جیسا عقل مند بچہ میں حیران تھا کہ تم میرے پیغام سے بے خبر ہو. اور آپ فرمایا لوگو، یہ ہے ابو جہل کا خون جسے میں نے جنت میں دیکھا. یہ سب عالم خیال ہے جہاں صورتیں بدلتی. صحیح بخاری میں آیا ہے حضور صلی اللہ علیہ وسلم، میں نے دجال کو دیکھا بیت اللہ کا طواف کر رہا تھا. اور دوسری جگہ آیا ہے کہ بیت اللہ میں دجال داخل نہیں ہو سکے گا. تعبیر دینے والوں نے کہا کہ حضور اقدس صلی اللہ علیہ وسلم نے دیکھا کہ دجال طواف کر رہا ہے، تو اس کا مطلب ہے اس امت کے آخری دور میں दज्जाल बैत अल्लाह का तवाफ करेंगे, वो दज्जाल जो हराम माल खाते थे, वो दज्जाल जो लोगों के टैक्स ले लेके खून चूस चूस के 27वीं को जाके उर्स अपने बाप दादा का मनाते थे, वो दज्जाल जो लोगों की जमीनें हड़प करते थे, वो दज्जाल जो लोगों की इज्जतों पे हाथ डालते थे, वो दज्जाल जो अपने ओहदे का नाजायज फायदा उठाते थे, और वो दज्जाल जो कभी सच्चाई के साथ खड़े नहीं हुए, जानते बूझते कि ये बातिल है इसके बावजूद उसके साथ खड़े थे, ये सारे दज्जाल चले जाते हैं, हज करते हैं, उमरा करते हैं, हरम में जगह नहीं मिलती। कोई पूछे कि दज्जाल और उसकी औलाद, तुमने जो अपने मुल्क में इंसाफ नहीं किया, जुल्म मचा रखा है, तुम कहीं हुजूर सल्लल्लाहु अलैहि वसल्लम के उसी ख्वाब की ताबीर तो नहीं? इसी आलम ख्याल की दुनिया बहुत वसी है। अगर हज़रत इब्राहीम अलैहिस्सलाम आलम ख्याल में चले जाते तो फिर बेटे को ज़बह करने की बजाय दुम्बा ज़बह करते, लेकिन वो आलम ख्याल में नहीं गए। इस फलसफे को सबसे बड़े शारिह, और अब तक शायद ही उससे कोई बड़ा आदमी उम्मत पे पैदा हुआ हो, इब्न अरबी ने फसूसुल हिकम में और फतुहात मक्किया में बयान किया है। उन्होंने आलम ख्याल पर बहस की है। अगर इल्म में डूबना हो, एक कद्दू होता है ना, अंदर से खोखला हो, समंदर में फेंक दो तैरता रहता है, डूबता नहीं है। बहुत से लोग मालूमात का जखीरा बादशाह होते हैं, लेकिन इल्म की गहराई और चीज है। बिल्कुल ऐसे ही जैसे टाइम में एक उसकी विड्थ होती है, टाइम में एक लेंथ होती है, और टाइम में एक डेप्थ भी होती है। लुत्फ की बात यह है कि इब्न अरबी रहमतुल्लाह अलैह ने सिरे से टाइम ही का इनकार कर दिया। उन्होंने कहा दुनिया में जमाने नाम की कोई चीज नहीं होती। उस डेप्थ में गए और उन्होंने ढूंढ निकाला इस राज को, या याकूत को, या हीरे को। उन्होंने कहा कोई चीज नहीं होती, टाइम ऐसा नहीं होता जिसे तुम समझते। इल्म की डेप्थ में जाना हो, पढ़ना हो कि इल्म क्या चीज है, यह आलम नासूत क्या है, फरिश्तों का आलम मलकूत क्या है, लाहूत क्या है, और आलम ख्याल क्या है, और आलम अकल क्या है, तो फिर इल्म की गहराई में जाना पड़ता है। और गहराई में पहुंच के भी क्या खूबसूरत बात कही न्यूटन ने, उसने कहा इल्म का समंदर बहुत दूर है, हम तो बच्चों की तरह उसके समंदर के किनारे पे जो रेत पड़ी है इससे छोटे छोटे घरौंदे बना रहे हैं। इल्म का समंदर बहुत दूर।